रूट वर्ड मुश्किल अल्फाज की वजाहत, युदाफेउ, शाबाश, दाल फा ऐन, और दफा करना किसी चीज को हटाना दूर करना। तो आप देखें कि यहां पर क्या है, दाफेउ है ना, दफा से दाफेउ, युदाफेउ है ना, और सा आगे अन की प्रेपोजिशन भी है, तो अल्फाज की ज्यादती मानी की ज्यादती पर दलालत करती है। असल में यहां पे दफा करना नहीं है बल्कि मुदाफिया, मुदाफियत करना है। मुदाफियत जो है इसके मानी क्या होते हैं कि कोई आप पर जब हमला कर रहा है, कोई दुश्मन है जब आपका आप पर हमला कर रहा है, तो आप जो मुदाफियत करने वाला है वो उसका मुकाबला कर रहा है। आप देखें, हमला करने वाले का मुकाबला करना, एक तो इसके ये मानी है। अब दूसरे इसके अंदर ये माने भी पाए जाते हैं कि मुकाबला एक ही दफा नहीं होता, बल्कि जब वो हमला करता है तो मुदाफियत करने वाला भी उसको दफा करता रहता है। समझ आई बात की? एक दफा जोर लगाकर फारिग नहीं हो जाता, बल्कि क्या है, युदाफिउ अन, अन की प्रेपोजिशन से मुदाफियत, दफा करना दूर करना, तब जब दुश्मन हमला करे तो जोर लगाकर उसको हटाना, और नंबर दो, जब वो हमला करता रहे तो आप भी मदाफ़त करते रहें। खवानिन, खावोनून, ये ना मुबालगे का सीगा है, खवान, और इसके मानी है खाइन, खयानत करने वाला। खयानत करने वाला गद्दार होता है, और जो खयानत करता है दरअसल वही वो होता है जो कि अहद भी तोड़ता है, अहद शिकनी करने वाला भी वही होता है। कफूर, ये भी मुबालगे का सीगा है, कफूर। तो कफूर जो है, काफारा, इसके मानी क्या है, नशुक्री के हैं, इनकार करना, नशुक्री करना। फिर इसके बाद है आयत नंबर 40, लहुद्दी मत, हा दाल मीम, हदम, क्योंकि गिराने के लिए आपने खर्रा पड़ा, आपने हवा भी पड़ा है ना। अगर आप जो है कल के सबक को ही आप याद करें तो आयत 31 में सूरत हज में आपने खर्रा पड़ा, खर्रा मिनस समाई, तख तफाहु तैरु औ तहवी, तहवी भी पड़ा हवा है ना, तो दोनों गिराना ही है ना, गिरना गिराना। तो आप देखें कि खर्रा किसी चीज का आवाज और इस्तराब के साथ गिरना है ना, और हवा जो है उसके मानी क्या है कि आसमान और जमीन की दरमियानी फिजा को हवा भी कहते हैं, लेकिन मानी है बहुत बुलंदी से किसी चीज का जमीन पर गिरना। वन्नज्मी इज़ा हवा, कसम है सितारे की जबकि वो गिरे। तो सूरत हज ही में तीसरा लफ्ज जो यहाँ पे इस्तेमाल हुआ है वो है हद्दा, और हद्दा जो है किसी इमारत का टूटकर धड़ाम से जमीन पर गिरना जिससे आवाज पैदा हो। तकादु समावातु यतफत्तरन मिन्हु वतन्शक्कुल अर्दु वतखिर्रुल जिबालु हद्दा। सूरत 19 आयत नंबर 91, उसमें भी इसकी दलील हमें मिलती है। एक जो है वो अभी आप आगे पढ़ेंगी, हदामा, आप देखें कि एक जो है ना यहाँ पे जैसे हुद्दी मत है ना, तो एक है हद्दा और एक है हुद्दी मत। अगर हा दाल दाल तर्जमा करें तो मानी क्या है, किसी इमारत का टूटकर धड़ाम से जमीन पर गिरना, और अगर इसका रूट वर्ड लिया जाए हा दाल मीम, तो मानी है किसी इमारत या तामीर का गिरना, किसी इमारत को गिराना, ढा देना, मिसमार कर देना। तो हदम रूट वर्ड भी लिया जाता है और हद्दा भी लिया जाता है, ठीक है, दोनों रूट वर्ड जो हैं वो हो सकते हैं। और आप इस बात पर परेशान ना हुआ करें क्योंकि वुस्सत के अतबार से अरबी जबान में आप देखें कि बाज अल्फाज ऐसे हैं कि जिसमें दो रूट वर्ड जो है वो मिलते हैं। तो हद्दा अगर होगा तो धड़ाम से इमारत टूट कर गिरी जिससे आवाज भी पैदा हुई, और अगर हदमा है तो किसी इमारत या तामीर का गिरना या उसको गिराना या ढाना या उसको मिसमार कर देना। फिर है सवामेउ व बियाउन व सलावातुन व मसाजिदु, तो ये चारों लफ्ज जो हैं ये इबादत गाहों के लिए आए हैं। पहला है सवामेउ, और सवामेउ जो है इसका रूट वर्ड है स्वाद मीम आयन, ये सौम्या की जमा है, खानगा और राहिब की इबादत गाह जो है उसके लिए ये लफ्ज जो है वो इस्तेमाल किया जाता है। ये तो समझ में आ गई कि ये राहिब की इबादत गाह को कहते हैं, लेकिन सवाल ये पैदा होता है कि जो राहिब की कोठरी या इबादत गाह है उसके लिए यही लफ्ज क्यों इस्तेमाल किया गया सौमा। असल में हर वो इमारत जिसका सर लंबा और नोकदार हो, जैसे गिरजे का मीनारा, तो उसकी जमा सवा में आती है। और इसी तरह असमाऊ उस आदमी को कहते हैं जिसके कान छोटे हों, गोया वो सर के साथ पेवस्त हैं। इसी तरह जो है वो किलाबुन सुमुल कुऊब, छोटे और बारीक टांगों वाले कुत्ते, कुऊब सुमुल कुऊब। तो यहां पे भी क्या है कि असौमातु हर वो इमारत जिसका सर लंबा और नोकदार हो, जैसे गिरजे का होता है, आप देखती हैं ना कैसे नुकीला सा एक मीनार सा उसमें जो है वो निकला हुआ होता है। दूसरा जो यहाँ पे इबादत के लिए लफ्ज इस्तेमाल किया गया है वो है वबियाउन, वबियाउन, और ये बियातुन की जमा है, मुराद है ईसाइयों का इबादत खाना। तो ये भी इबादत गाह है बियाउन, और ये भी ये लफ्ज जो है ये गिरजे के लिए इस्तेमाल किया जाता है। और आप पहले भी पढ़ चुकी हैं कि बै करना, बेचना और खरीदना दोनों के लिए ये इस्तेमाल होता है ना, ज़बील अज़दाद में से है। तो दरअसल बै करना असल में इकरार करना होता है ना, इकरार करना, अपने आप को पेश कर देना, क्योंकि जब आप कोई चीज खरीदते हैं बेचते हैं तो आप पूरी तरह उस पर मुत्तफिक होते हैं। तो मानी क्या है कि आप जो है वो अपने आप को पेश करते हैं और एक तरह से आप बै कर लेते हैं, है ना। तो बहरहाल यहां पर जो है वो ये लफ्ज इस्तेमाल किया गया। और तीसरा लफ्ज है वसलावातुन, सलात की जमा है, यहूदियों की इबादत गाहें, यहूदियों की इबादत गाहों को कनीसा, कनाइस भी कहते हैं, कनीसा की जमा कनाइस। लेकिन कुरान ने यहां यहूदियों के लिए कनीसा की बजाय सलात इस्तेमाल किया है, जो इबादत की मारूफ शक्ल है। सलात की जमा सलावातुन। और चौथा है मसाजिद, मस्जिद की जमा। तो मस्जिद को क्या है, सीन जीम दाल सजद से, सजादा, सजदा करने की जगह। तो इबादत में, नमाज में सजदा जो है ना वो अतात, फर्मा बरदारी, सपुर्दगी का सबसे खूबसूरत और बेहतरीन सिंबल है, है ना। जब सजदे में इंसान झुक जाता है तो सब कुछ अपना झुका दिया, ये सर, ये पेशानी, ये नाक, ये माथा, جب اللہ کے سامنے ٹکا دیا تو گویا کہ سب کچھ دے دیا. جو میں سر بسجدہ ہوا کبھی تو زمین سے آنے لگی صدا، تیرا دل تو ہے سنم آشنا، تجھے کیا ملے گا نماز میں. پھر فرمایا، اب دیکھیے تو آیت نمبر 44 میں نکیر ہے، نون کاف را نکیر نکارا، ہے نا. اگر آپ غور کریں تو معروف اور منکر، جب آپ نے پڑھا تھا سورۃ آل عمران میں، یا امرون بالمعروف وینہون عن المنکر، تو نکرا جو ہے ایک تو یہ ہے کہ کسی کو پہچاننا نہ، انکار کرنا، ہے نا. اور جب آتا ہے کہ کسی کو نہ پہچاننا، اجنبیت کے جب معنی اس میں ہوتے ہیں، تو ہوتا ہے اس کا اپوزٹ معروف. اور اس کا اپوزٹ جو ہے کبھی معروف کی بجائے عجب بھی ہوتا ہے، یعنی جیسے نکیر کا لفظ ناگوار بات کے لیے بھی آتا ہے، جیسے کسی کا حلیہ بگڑ جائے، اس کی نکیر کرنا، اس کی گرفت کرنا. جب آپ کسی کو پہچانتے نہیں ہیں، اجنبی بن جاتے ہیں، تو کیا ہے کہ پھر آپ گویا کہ ایک گرفت ہے جو اس پر آپ کر رہے ہیں نا، تو یہ اس معنی میں بھی آتا ہے. پھر اس کے بعد آپ آگے چلیں تو، اور یہاں پہ ایک اور پوائنٹ ہے، نکیری تھا، را کے نیچے کی زیر بتا رہی ہے کہ یا جو حرف علت ہے یہ گر چکا ہے، تو نکیری. عروش عرش کی جمع ہے، اور عروش جو عرش کی جمع ہے، یہ کس کے لیے استعمال کیا جاتا ہے؟ چھت کے لیے استعمال کیا جاتا ہے. بعرن با حمزہ را، یہی اس کا روٹ ہے، اور مونس ہے یہ، بیرن مونس ہے، کنویں کو کہتے ہیں. پھر ہے معطلتن، عین تو لام، اس کے اصل معنی ہوتے ہیں زیور سے خالی ہونا، مزدور کا بیکار ہونا. عطلت المرأۃ، عورت زیور سے خالی ہو گئی، ایسی عورت کو عطلن اور عاطل بھی کہا جاتا ہے. اس طرح وہ کمان جس پر تانت نہ ہو، کمان کے اوپر ایک تانت ہوتا ہے نا، ایک چمڑا سا یا وہ دھاگا سا جو بھی، تو جس پر وہ نہ ہو تو وہی اس کا زیور ہوتا ہے نا، تو اس کو کہتے ہیں قوسن عطلن. اور تو اصل پھر اس کے معنی کیا ہے؟ خالی ہونا، بیکار ہونا، کام کا نہ رہنا. تو وَبِرِمْ مُعَتَّلَ، اور بہت سے کنویں کام کے نہیں ہیں. جب کنویں میں پانی ہوتا ہے تو وہ اس کا زیور ہے، جب کنویں سے پانی ختم ہو گیا تو کنواں اپنے زیور سے محروم ہو گیا. تو اس سے کیا بات پتا چلتی ہے؟ جیسے اگر کوئی اونٹ ہے تو اونٹ کا چرانے والا اگر نہیں ہے تو اس اونٹ کو بھی کہتے ہیں اتلل ابل، اونٹ بغیر محافظ کے ہے، بیکار ہے، یعنی اس نے اس کو بیکار سمجھ کر چھوڑ دیا. اگر اونٹ کام والا ہوتا نا، کچھ کام کا ہوتا، تو پھر اس کی ضرور حفاظت ہو رہی ہوتی. ٹھیک ہے، تو اسی سے تعطیلات، چھٹیاں، تعطل، معطل، ہمارے ہاں یہ کافی استعمال کیا جاتا ہے، تو ہم بڑے خوش ہوتے ہیں تعطیلات پر اور معطل ہونے پر، لیکن اصل بات کیا ہے کہ پھر زیور ختم ہو جاتا ہے، اس وقت زیور سے خالی ہے، بیکار. اور ہماری قوم بڑی خوش ہوتا ہے چھٹیاں کر کے، جیسے بھی مل جائیں. اور چھٹیوں کا حال یہ ہوتا ہے کہ پہلے تو چھٹیاں ملنے والی ہیں، اس کی خوشی ہوتی ہے، پھر اس خوشی میں پہلے سے چھٹیاں شروع کر دیتے ہیں کہ اب چونکہ چھٹیاں ہونے والی ہیں نا، اور پھر بعد میں جب چھٹیاں ختم ہو جاتی ہیں تو کلاس شروع ہونی چاہیے، پھر اس لیے چھٹیاں کرتے ہیں کہ چونکہ چھٹیاں میں تھے تو پھر دوبارہ آن ہونے میں اور دوبارہ ایکٹیو ہونے میں، دوبارہ زیور جو ہے اپنے اوپر لادنے میں ان کو بڑا وقت لگتا ہے، تو یہ تمام سے چھٹیاں لوگ کرتے ہیں. اگلا لفظ ہے قصرن، یہ محل کے لیے آتا ہے، قاف صاد را، اور قرآن میں محل کے لیے دو الفاظ آئے ہیں، ایک ہے قصر اور دوسرا ہے سرح. قصر کہتے ہیں کوئی بھی عالیشان اور بلند و بالا عمارت کو، وہ عمارت جو اونچی ہو، بلند ہو، خوبصورت ہو، عالیشان ہو، اس کے لیے یہ استعمال کیا جاتا ہے. اور جو سر ہے ایسی سواد راہا، سواد راہا ایسی عمارت کو کہتے ہیں جو جیسے نقش و نگار سے، پھول بوٹوں سے اس کو خوبصورت بنایا گیا ہو، منقش، مزین اور ہر طرح کے عیب سے جو پاک ہو، خالص، امیزش سے پاک کے لیے استعمال کیا جاتا ہے. اگلا لفظ ہے مشید. ہاں مشید، اس کے دو روٹ ورڈ ہیں، ایک ہے شین یا دال اور دوسرا ہے شین دال دال. ہاں تو اگر اس کا آپ روٹ ورڈ جو ہے وہ شین دال دال کہتی ہیں تو پھر اس کے معنی کیا ہیں؟ مضبوط ہے نا، مضبوط، سخت، شدت، اسے یہ جو ہے اس کے معنی جو ہے وہ لیے جاتے ہیں کہ وہ چیز جو ہے وہ بہت ہی مضبوط ہے. شادہ شیدہ، مضبوط بنانا. اور اگر اس کا روٹ ورڈ جو ہے وہ لیا جاتا ہے دوسرا کیا ہے؟ شین یا دال. تو اس وقت بھی اس کا معنی اصل میں مضبوطی ہے. تو شدہ، شدید، اشد جوانی کے لیے بھی آیا تھا نا، تو اگر شین دال دال ہے تو باندھنا، مضبوط کرنا، اس میں شدت ہے، اور اگر شین یا دال ہے تو بھی مضبوط بنانا، اس کے لیے استعمال کیا جاتا ہے. تو ملتا جلتے اس کے معنی ہیں. پھر ہے آیت نمبر 52، تمنا امنیاتی، کیا روٹ ورڈ ہے اس کا؟ میم نون یا. میم نون یا جو ہے یہ لفظ جو ہے وہ خواہش کے لیے بولا جاتا ہے، اور اس کے علاوہ ارادہ کرنا. تو جب جو ہے یہ لفظ لیا جاتا ہے، جیسے آپ دیکھیں کہ خواہش کے لیے قرآن میں ہوا بھی آیا ہے، احوا، اور دوسرا شہوت آیا ہے، اسی طرح جو ہے وہ وتر، وطارا، جو قرآن میں یہ بیوی سے تعلق قائم کرنے کے لیے آیا، یہ بھی ایک خواہش ہے نا، مو تویرا. تو آرزو جو تمنا ہے یہ کیا ہے؟ امنیت جو ہے وہ امانی. آپ دیکھیں امنیت کیا ہے؟ امنیت ہی اور امانی. تو امنیت جو ہے اس کی جمع ہے امانی، ایسی آرزو جس کی کوئی مضبوط بنیاد نہ ہو. آرزو کرنا، خواہش کرنا، توقع لگانا، ارادہ کرنا، جیسے یہود و نصارہ کہتے تھے نا، یہودی ہو جاؤ تو جنت میں جاؤ گے، عیسائی ہو جاؤ تو اللہ تعالیٰ کہتے ہیں تلک امانیہم قل ہاتوا برہانکم ان کنتم صادقین، سورۃ البقرہ میں بھی آپ پڑھ چکی آیت 111 میں. تو بعض علماء جو ہیں وہ امانی سے روایات بھی مراد لیتے ہیں، روایات. تو روایات بھی تو ایسی خواہشات ہی ہوتی ہیں نا، بے سوچے سمجھے. اور بعض نے امانی سے بے سوچے سمجھے تلاوت کرنا بھی مراد لیا ہے. کیوں؟ جب رسموں کو اپنے دین میں شامل کر لیا قوموں نے، تو انہی رسموں کی وہ تلاوت کرنے لگے نا، پھر اس کو پڑھنے لگے. اس کے معنی بھی لوگوں نے لیے ہیں. بہرحال تو اصل بات کیا ہے کہ امنیہ جو ہے نا باطل اور بے بنیاد آرزو کو کہتے ہیں. ٹھیک ہے؟ تو حمزہ میم لام عمل، ایسی خواہش جس کے لیے طویل مدت درکار ہو. اور نون سین خا، نسخ، مٹانا. ناسخ منسوخ پڑھا تھا نا آپ نے. والقاسیاتی قلوبہم، آیت 53 میں ہے. کیا روٹ ورڈ ہے اس کا؟ قاف سین واو، سخت کے لیے یہ استعمال ہوتا ہے, سختی کے لیے. فتوخ بیتا آئے 54 میں, خواب آتا, اس کا معنی کیا ہے؟ زمین کا نشیبی ہونا, زمین کا نیچے ہونا, اس میں گڑا ہونا, اس کے لیے آتا ہے. پھر اس کے بعد لفظ ہے آیت 55 میں بغتتن باغینتا, باغینتا اچانک کے لیے آتا ہے. عقیم عین قاف میم, اس کا روٹ ورڈ عین قاف میم ہے اور اس کے معنی ہے بانج, اور اس کے علاوہ اس کے معنی کیا ہے کہ یعنی ایسی عورت جو جس کے ہاں اولاد نہ ہو, ایسا درخت جو بانج ہے یعنی پھل نہ دے, اور اس کے علاوہ جیسے ہوا ہے, ہوائیں چلتی ہیں تو درختوں کو جو ہے وہ حاملہ ہوائیں بھی ہوتی ہیں نا, جو درختوں کے وہ لے کر بیج ادھر ادھر اڑاتی ہیں پھول, تو ان کے لیے بھی آتا ہے. تو بہرحال بان یعنی پھل نہ دینا, وہ عورت کی گود ہو یا درخت ہو یا ہوائیں ہیں بادلوں کو ہلاتی ہیں, بارش برستی ہے تو پھل پھول آتے ہیں, تو سارے اس معنی میں استعمال ہوتے ہیں. آپ آگے آ جائیے آیت 63 میں, لفظ ہے مقدرہ, خاد وادرہ, اور اس کے معنی کیا ہے؟ سبز کے لیے آتا ہے. تو سرخ کے لیے کیا آتا ہے؟ احمر. اچھا چلے سفید بتا دیں ابیض, اور کالا اور زر تو آپ نے پڑھا بھی تھا, اسفر, سفرا اس کا مؤنث تھا نا, تو اسفر, اسفر, احمر, ابیض, اخضر, ہاں ہاں. تو رنگ جو ہے نا یہ بھی تو آنے چاہیے نا, تو آپ کو سفید کا عربی آ گئی, سفید کی کیا ہے اس رنگ کے؟ ابیض. سرخ کے کیا ہے؟ احمر. اور اسی طرح سبز کے لیے کیا ہے؟ اخضر. اور زرد کے لیے کیا ہے؟ اصفر. اور نیلے کے لیے کیا ہے؟ ازرق. ازرق نیلے کے لیے. یوم ازن زرقا ہے نا, زرقا. اور میرا خیال ہے یہ قرآن میں جو ہیں اتنے آج کافی ہیں. اور وَإِنَّ اللَّهَ لَهُوَ الْغَنِيُّ الْحَمِيدُ, الحمید کا روٹ کیا ہے؟ حامیم دال.